यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नवरात्र अन्तर्गत आज सप्तमी तिथि, आज देशभर धार्मिक परम्परा अनुसार फूलपाती भित्रिँदैछ। उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रूपमा आजै शुभसाहितको प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैंघरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ। भगवतीका अन्य मन्दिरहरूमा पनि आजै फूलपाती भित्रिइन्छ। परम्परा अनुसार गोर्खा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती आजै हनुमान ढोका स्थित दशैंघरमा भित्रिइन्छ। फूलपातीलाई गोर्खाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित छ जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाण्डुबाट गएका पुजारीले बोकेर ल्याउने प्रचलन छ। हनुमान ढोकाबाट हर्ष बढ़ाईका साथ गएको लावा लस्करले जमलमा राखिएको फूलपाती हनुमान ढोका स्थित दशैंघरमा ल्याइन्छ। फूलपाती लिन ब्याण्ड बाजा, गुरूज्यूको पल्टन, पञ्चे बाजा, सिंगारिएका कल्स्यौली, आशा गुर्जा टोली, सांस्कृतिक नाचगान टोली, निजामती कर्मचारी, सैनिक र प्रहरी सम्मिलित हुन्छन्। नेपाली सेनाद्वारा टुँडी खेलमा आयोजित बढ़ाई समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपाती हनुमान ढोकामा भित्र्याउने प्रचलन रहेको छ। सरकारले गत भदौ 23 र 24 गते भएको जेएनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान र सहज उपचारको व्यवस्था गर्न परिचय पत्र उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले घाइतेलाई परिचय पत्र उपलब्ध गराउन गृह मन्त्रालयले प्रबन्ध थाल्ने जानकारी दिनुभयो। मन्त्री खरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेको पुनः उपचार अर्थात फलोअपका लागि अस्पताल तोक्नुका साथै ती अस्पतालमा जीएनजी क्लिनिक संचालन गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो। घाइतेको उपचारका लागि स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेर निजको सम्पर्क नम्बर सार्वजनिक रूपमा राख्ने गरी यसअघिको मन्त्री परिषदको बैठकले निर्णय गरेको उहाँले हिजो जानकारी दिनुभयो। घाइतेको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरेर तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको र प्राविधिक समितिले वर्गीकरण गरेपछि घाइतेलाई उचित राहतको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो। बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ आगामी कार्तिक 10 देखि 13 सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएएसएको 8 बैठकमा सहभागी हुन स्वीकृति दिने निर्णय पनि मन्त्री परिषदको बैठकले गरेको छ। मुगलिन पोखरा सड़क अन्तर्गत मुगलिनदेखि आबु खैरेनीसम्म हालको राजमार्गको समानान्तर मुगलिन बजारको पारीतिर त्रिशुली किनार गोर्खादेखि मर्स्याङदी नदीको किनारको बायाँ हुँदै मर्स्याङदी विद्युतको पारीतिर सड़क बनाउन मापदण्ड स्वीकृत गरिएको संचार मन्त्रीले जानकारी दिनुभयो। उक्त सड़कको दायाँ बायाँ 15-15 गरी कुल 30 मिटर सड़कको मापदण्ड स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री खरेलले बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजय भद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिलसिन्हा नियुक्त हुनुभएको पनि मन्त्री खरेलले जानकारी दिनुभयो। जेएनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित 5 जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरेको छ। आयोगको हिजो बसेको बैठकले पूर्व प्रधानमन्त्री ओलीसहित पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाड़ी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाण्डुका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक लगाउन सिफारिश गरेको आयोगका सदस्य विज्ञान राज शर्माले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। आयोगले छानबिन तथा जाँचबुझको सिलसिलामा उहाँहरू अनुसन्धानको दायरामा रहेकाले विदेश भ्रमण रोक लगाउनु आवश्यक कार्यवाही गर्नु साथै कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाण्डु उपत्यका छाड्न नपाउने व्यवस्था समेत गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको पार्टीको सचिवालय बैठकले वर्तमान सरकार राजनीतिक प्रतिशोधमा अघि बढ़न खोजेको निष्कर्ष निकाल्दै सरकारले प्रतिशोध साध्न नहुने सुझाव दिएको पार्टीका उपमहासचिव प्रदीप गेवालीले बैठकपछि जानकारी दिनुभएको छ। उहाँले बैठकले राजनैतिक दलहरूसँग वर्तमान सरकारले कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर पनि गरिएको बताउनुभयो। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली लगायत 5 जनामाथि काठमाण्डु उपत्यका छाड्न र विदेश जान नपाउने गरी सरकारले गरेको निर्णयप्रति एमाले सचिवालय बैठकले आपत्ति जनाएको उपमहासचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। एमाले दशैं लगत्तै असोज 11 र 20 गते पुनः सचिवालयको बैठक बोलाइएको र असोज 27 देखि 29 गतेसम्म केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको पनि उपमहासचिव गेवालीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले भदौ 23 र 24 गतेको विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको पुनर्प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका 2082 जारी गरेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी तथा उपरजिष्ट्रार निराजन पाण्डेका अनुसार सर्वोच्च अदालतमा जलेका चालू मुद्दा 20,000 भन्दा बढ़ी र फैसला लेख्न बाँकी लगभग 5,000 मुद्दा जलेर नष्ट भएका छन्। निर्देशिका बमोजिम नष्ट भएका मिसिल भन्नाले अदालतमा विचाराधीन वा फैसला भई फैसलाको पूर्णपाठ तयार हुन बाँकी रहेका, फैसला कार्यान्वयनको क्रममा रहेका र अभिलेखको रूपमा रहेका मुद्दाको मिसिलमा रहेका कागजातहरू आंशिक वा पूर्ण रूपमा क्षति भएको अवस्थालाई बुझाउने गरिएको उल्लेख छ। सर्वोच्च अदालत नियमावली 2074 नियम 164 उपनियम 1 दिएको अधिकार प्रयोग गरी सर्वोच्च अदालतले निर्देशिका बनाएको जनाएको छ। निर्देशिका 17 बुदामा जारी गरिएको छ। निर्देशिकामा सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत लगायत मुद्दाको कार्यवाही, सुनवाई र किनारा गर्ने अधिकार प्राप्त अदालत, न्यायिक निकाय र अधिकारीलाई अदालत भनी जनाउने उल्लेख गरिएको छ। नेपाल प्रहरीले भदौ 23 र 24 गतेको जेएनजी युवाहरूको आन्दोलनका क्रममा देशका कारागारबाट भागेका कैदी बन्दीहरूको उच्च निगरानी गरिरहेको जनाएको छ। जेएनजी आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेका मध्ये 8,000 कैदी फर्किएका र 6,000 कैदी अझै फरार रहेको अवस्थामा दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयमा सुरक्षा मामिलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भागेका कैदी बन्दीहरूको खोजी अभियान जारी रहेकाले कैदी बन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा सुरक्षा निकायमा जानकारी दिन आग्रह गरिएको छ। कारागार व्यवस्थापन विभागले जेएनजी युवाहरूको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई असोज 20 गतेभित्र कारागार फर्कन आग्रह यसअघि नै गरेको छ। भदौ 23 र 24 गतेको जेएनजी पुस्ताको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाहरूको बीमा दावी 23,39,27,00,000 बराबर पुगेको बीमा प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बीमा दावीको सूचना आउने क्रम जारी रहेको छ। हालसम्म सम्पत्ति बीमा 594, मोटर बीमा 2,209, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा 144, परिवहन बीमा 11 र अन्य बीमाका 30 निवेदन परेको प्राधिकरणले जनाएको छ। सबैभन्दा धेरै बीमा दावी बागमती प्रदेशको रहेको छ। जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्षमाथि सांघातिक हमला भएको छ। कुसे गाउँपालिकाबाट सुर्खेत जाँदै गरेका गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि हिजो साँझ करिब 4 बजेतिर छेडागाडा नगरपालिका 5 चंखेलीमा आक्रमण भएको प्रहरीले जनाएको छ। अध्यक्षलाई आक्रमण भएपछि बचाउन गएका स्थानीय नवरा शाही र दिपेन्द्र सिंह गम्भीर घाइते भएका छन्। घाइते दुईजनाको नेपालगंजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एक बहादुर विकले अध्यक्षलाई सामान्य चोट लागे पनि चक्कु प्रहार भएकाले शाही र सिंह भने गम्भीर घाइते भएको जानकारी दिनुभयो। अध्यक्षको टोलीलाई आक्रमण गरी फरार भएकाहरूको सुरक्षाकर्मी परिचालन गरी खोजी अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख वसन्त कुमार शर्माले जानकारी दिनुभयो। नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम स्थगन गरेको जनाएको छ। पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भदौ 23 र 24 गतेको अकल्पनीय राजनीतिक घटनाक्रमसँगै 72 जना भन्दा बढ़ीले ज्यान गुमाएको परिस्थितिलाई दृष्टिगत गर्दै यस वर्ष शुभकामना आदान प्रदान कार्यक्रम स्थगन गरिएको छ। 2033 सालमा जननायक बीपी कोइराला निर्वासनबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएपछि हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गरी शुभकामना आदान प्रदान गर्दै आएको छ। डोटीको पूर्वी चौकी गाउँपालिका 2 हुडे खोला स्थित सिलगढ़ी झिग्राना सड़क खण्डमा पहिरो खस्दा एकजना बालिका बेपत्ता भएकी छिन्। पहिरोमा अन्य 3 घाइते भएका छन्। हिजो दिउँसो बाटोमा हिँडिरहेका बेला माथिबाट आएको पहिरोमा परि जिल्लाको सायल गाउँपालिका 4 भालमाका प्रेम विष्टकी 5 वर्षीया छोरी भगवती विष्ट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख महेन्द्र नेपालले जानकारी दिनुभयो। पहिरोमा परि विष्टकी श्रीमती 26 वर्षीया महेश्वरी विष्ट, 7 वर्षीया छोरा सबिन र 9 वर्षीया छोरी करिश्मा घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। बाजुराको मारतडी कोल्टे सड़क खण्ड 4 महिनापछि पुनः सञ्चालनमा आएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरू बीच हिजो शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा नेपालको पछिल्लो परिवर्तित अवस्था, नेपाल र जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। निर्माणाधीन नागढुङ्गा सुडुङ मार्ग परियोजना, तनहुको जलविद्युत आयोजना लगायत सहयोगका क्षेत्रहरू र निकट भविष्यमा सम्झौता हुने कोटेश्वर चोक सुधार परियोजना, सिन्धुली सड़क बाढ़ी प्रभावित आपतकालीन पुनस्थापना कार्यक्रम लगायतका विषयमा पनि छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान विद्युतीय सवारी साधनको प्रवर्धनमा जोड़ दिनुभएको छ। चेन्ज डिजिटलले काठमाडौँका विभिन्न स्थानमा सञ्चालन ल्याएको चार्जिङ स्टेशनको हिजो उद्घाटन गर्नुहुँदै उहाँले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोग दशैं विदामा पनि बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म खुल्ला रहने आयोगले जनाएको छ। आयोगले आयोगको केन्द्रीय कार्यालय हरियर भवन त्यसै गरी प्रदेश र प्रदेश शाखा कार्यालयहरू दशैं विदामा पनि खुल्ला रहने जनाएको छ। मानवाधिकार उल्लंघनका कुनै घटना भएमा आयोगका नजिकैका कार्यालयमा तत्काल जानकारी गराउन आयोगले सुझाव दिएको छ। र नेपाल प्रहरीका 4 जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढ़ुवा गर्न सिफारिश भएको छ। गृह मन्त्रालय बढ़ुवा समिति सचिवालयको हिजो बसेको बैठकले नेपाल प्रहरी समूहतर्फका डीआईजी सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई एआईजीमा बढ़ुवा गर्ने सिफारिश गरेको हो। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।